بسم اللہ الرحمن الرحیم. پاکستان کی آزادی یعنی 14 اگست 1947 سے لے کر آج تک کے واقعات قسطوں میں آپ کے سامنے ہم رکھنے کی کوشش کر رہے ہیں تاریخ کی روشنی میں. 20ویں صدی کے وسط میں بہت سے ممالک نے طویل ترین جد و جہد کے بعد صبر آزما اسٹرگل کے بعد آزادی حاصل کی، مگر کچھ ریاستوں کی جھولی میں یہ آزادی پکے ہوئے پھل کی طرح آ گری. یعنی کچھ ممالک ایسے بھی ہیں جیسے یوتھوپیا. یوتھوپیا کا ایک علاقہ ایسا ہے جو ناردرن سائڈ کا ہے، جنہوں نے کوئی اسٹرگل نہیں کیا مگر سامراجی قوتوں نے ان کو آزادی دلا کر، ان کے ہاتھ میں رسگلہ دے کر آزادی کا پروانہ تھما دیا. اسی طرح اسرائیل، انہوں نے کوئی وہ مشقت، وہ جدوجہد، وہ اسٹرگل نہیں کیا. ہاں، سیاسی کی، سماجی کی، معاشی کی، معاشرتی کی اور تجارتی جدوجہد کی، اپنا لوہا منوایا اور اپنا اپنے لیے ایک آزاد ملک حاصل کر لیا. ہم آتے ہیں صرف جس سے ہم اور آپ بلونگ کرتے ہیں. ہماری دلچسپی وہاں کے بگڑتے ہوئے حالات. کیا یہ حالات آج کی پیداوار ہیں یا قائد اعظم رحمت اللہ علیہ کے وقت ہی سے انہی کی نافرمانی شروع ہو گئی، انہی کی جو اس وقت کے طاقتور حلقے تھے انہوں نے نافرمانیاں شروع کر دی ہیں. آتے ہیں کہ جن ممالک نے اسٹرگل نہیں کیا، جدوجہد نہیں کیا، ان کو تو آزادی مل گئی مگر ان آزادی سے سیاسی خلا پیدا ہو جاتا ہے. ایسی ریاستوں میں کمزور ادارہ سازی کے ماحول میں شروع ہونے والے سیاسی عمل میں سول قیادتیں کا مطلب جیسے آپ کے ہاں سیاسی جماعتیں ہیں، نواز شریف، زرداری شریف، بھٹو فیملی اور دیگر، عمران خان، یہ سب سول حکمران یعنی عوامی لوگ ہوتے ہیں. دوسری طرف سول قیادتیں قومی ضرورتوں کو پورا کرنے میں مکمل طور پر ناکام رہی. آپ 47 سے لے کر کے 2023 تک دیکھیں گے ایسا ہی کچھ ہے. اب سیاسی رہنماؤں کو بدلنے کے لیے طاقت پر انحصار کرنا پڑے گا. یقیناً کیسے بدلیں گے، کون بدلے گا اور کیوں بدلے گا، کس کے مفاد میں ان کا بدلنا ہے. سیاسی رہنماؤں کو بدلنے کے لیے طاقت پر انحصار یقیناً کرنا پڑے گا. مثال کے طور پر پاکستان میں سیاسی اداروں کے برعکس، یعنی سیاسی اداروں کے علاوہ فوج مربوط منظم طاقتور ادارہ ہے اور اس طاقتور ادارے کے طور پر طاقت کی علامت بن کر پاکستان میں ابری ہے، جن کا اثر و سوخ، جنہوں نے اپنے طاقت کا لوہا پاکستان کے تمام شعبوں میں منوایا ہے. قیام پاکستان کے فوراً بعد کے عشرے میں ہی فوج نے یہاں اقتدار اعلی پر براہ راست قبضہ کرنے کی کوشش نہیں کی، بلکہ انڈائریکٹلی 1948 سے لے کر کے پرویز مشرف، بلکہ 1948 سے لے کر ضیاء الحق مرحوم تک فوج کا ایک رول رہا، ڈائریکٹ یا انڈائریکٹ. چلتے ہیں قیام پاکستان کے فوری بعد کے عشرے میں فوج نے یہاں اقتدار اعلی پر براہ راست قبضہ کرنے کی کوشش کے بجائے سیاسی عمل کی رہنمائی کرنے والے ادارے کی حیثیت سے اپنا ایک کردار ادا کیا. ایک فعال کردار ادا کرتی ہوئی नजर आ रही है सिंस 1947। कुछ बर्री अफवाज अपनी कौम की सरहदों की हिफाजत करती हैं, कुछ माशरे में अपने मुकाम का तहफ्फुज करती हैं और कुछ किसी और मकसद में अपना वक्त तवनाई खर्च करती हैं और अपने नाम नमूद तसव्वुर एरोगन और दुनिया की जितनी भी सहूलतें हैं उसका दिफा करती हुई नजर आती हैं। पाकिस्तान की बर्री फौज तीनों काम करती हैं। तीनों काम का मतलब यानी कुछ बर्री फौज यानी ये जो हमारी फौज है उन्होंने अपने जिम्मेदारी तीन हिस्सों में तकसीम की है। एक तो उन फौजों का काम ये है कि सरहदों की हिफाजत करते हैं जिससे मुल्क महफूज रहेगा, मुल्क के आवाम सुकून से अपनी नींद आप सोएंगे, यानी आपकी आज़ादी की हिफाजत फौज के जिम्मे लगाई गई है। दूसरा जो है वो है माशरे में अपने मुकाम का तहफ्फुज करती हैं, यानी तीन हिस्सों में हमने तकसीम किया। पहला हिस्सा जो सरहदों की हिफाजत करते हुए नजर आ रहे हैं, दूसरा हिस्सा अपने जो मुकाम है, मर्तबा है, तकद्दस है उसका तहफ्फुज करती है, और तीसरा हिस्सा जो है वो अपने मकसद यानी जो फौज का एक और मकसद है या तसव्वुर का दिफा करती हैं, उनके जो भी मकासिद हैं उसका दिफा करती हैं, जो भी मकासिद हो, सियासत में अमलदारी हो, ए पॉलिटिकल हो, जो भी कुछ है उसका दिफा करते हुए नजर आती हैं, जिसमें जैसे ISPR अपनी दिफा के लिए अपनी बात अवाम तक पहुंचाते हैं। पाकिस्तान की बड़ी फौज तीनों काम करती हैं। जिस रोज से पाकिस्तान वजूद में आया यानी 14 अगस्त 1947 से ये दाखली अमन यानी पाकिस्तान के अंदर के अमन व आम्मा का मसला हो तब फौज की जरूरत पड़ती है, और अमान के क्याम में जब एक तो अमन में जो खलल डालता है उसके क़िलाक़िमा के लिए उसको अंजाम तक पहुंचाने के लिए भी हमारे सियासतदान भी मजबूर हैं, फौज को बुलाते हैं, इसलिए कि यकीनन जब सियासी इंस्ट्रूमेंट ना अहल होंगी तो यकीनन उनको जरूरत पड़ेगी फौज की। लेकिन मैं तारीख के हवाले से बात कर रहा हूं कि कब से ये सिलसिला शुरू हुआ, क्यों ऐसा हुआ, कब तक होता रहेगा, ये तो फैसला आप करेंगे। यानी फौज दाखली अमन व अमान के क्याम में मदद देने और पाकिस्तान की काबिल नफूज और अक्सर गैर वाज़े सरहदों के तहफ्फुज़ में मसरूफ़ अमल है। गैर वाज़े का मतलब जो क्लियर ना हो सके, अभाम के साथ है, उसमें मसरूफ़ अमल है। इस अरसे में उस फौज ने पाकिस्तान में अपनी ताकत और खास मुकाम इस्तेमाल करके अपने लिए काफी हथियारों, वसाइल और अफरादी कुवत की फराहमी यकीनी बना ली है। अगर सियासतदानों के हवाले ये हथियार का हुसूल, वसाइल की दस्तियाबी, अफरादी कुवत फौज अगर सियासतदानों के हवाले कर दे तो सियासतदान तो इसको भी बेच खाए। यानी आगे बढ़ते हैं, मजीद ये कि उस फौज ने खुद को हमेशा तसव्वुरे पाकिस्तान का खास इजहार तसव्वुर किया है, और चंद अफसरान इस नुक्ते नजर के भी हामी हैं कि माशरा जहां फौज के मुकर्ररा मेयार से नीचे गिरे उसकी इसलाह और उसकी दुरुस्तगी में भी फौज अपना किरदार अदा करती हैं, करती रहेंगी। مذکورہ بالا خیالات کی روشنی میں یعنی فوج کے جو تین حصہ ہم نے کیا، ایک حصہ سرحدوں کی حفاظت، دوسرا اپنے نام و نمود یعنی اسٹیٹس کو کی حفاظت، اور تیسرا جو ان کے جو ٹارگٹ ہے، مقصد ہے، اس کی حفاظت میں فوج یہ تینوں سیکٹر پہ کام کرتی ہوئی نظر آتی ہیں۔ پاکستان کے ابتدائی عشرے میں یعنی 1948 سے لے کر کے ایوب خان کا مارشل لا 1958 تک کے بارے میں ہم آپ سے مزید کچھ بات کرتے ہیں انشاءاللہ تعالی۔ لیاقت علی خان شہید سے لے کر کے ایوب خان کے دور میں فوج کے سیاسی کردار کا مختصراً جائزہ لینے کی تاریخ کی روشنی میں کوشش کرتے ہیں۔ حصول پاکستان کی تحریک ایک سیاسی تحریک تھی، حصول پاکستان کی تحریک ایک عوامی تحریک تھی، حصول پاکستان کی تحریک ایک قانونی تحریک تھی، حصول پاکستان کی تحریک ایک مسلسل جدوجہد کرتی ہوئی گزری۔ فوج کا جدوجہد پاکستان میں کیا کوئی کردار 1947 سے پہلے، 1947 میں اور 1947 کے چند سال تک کیا کوئی کردار رہا ہے یا نہیں، اس پر دیکھتے ہیں۔ حکومت برطانیہ جس کے پاس ہم پہلے گروی تھے یعنی پاکستان آزاد نہیں ہوا تھا، ہم اس وقت ابھی ذرا لے کر چلتے ہیں، حکومت برطانیہ کے ملازم ہندوستانی آرمی آفیسر، یہ جو پاکستان میں جو فوج رہی ہے 1971 تک، بلکہ اس کے بعد بھی، یحییٰ خان کے بعد بھی ایک دو آفیسرز رہے ہیں، یہ سب اپوائنٹڈ بائی برٹش رول، برٹش گورنمنٹ۔ تو برطانیہ کے ملازم یہ یعنی ہندوستانی آرمی آفیسر 14 اگست 1948 میں، 1947 میں بلکہ، راتوں رات ایک پاکستانی قومی آرمی کے آزاد آفیسر بن گئے۔ یعنی 14 اگست 1947 سے پہلے ان کی وفاداری انگریز سرکار کے ساتھ تھی، ان کی وفاداری برطانوی سامراج کے لیے تھی، ان کی وفاداری یقیناً ایسٹ انڈیا کمپنی کے لیے تھی، مگر جو ہی پاکستان کو اللہ نے آزاد کیا، کروایا، اس وقت کے لیڈروں کے مرہون منت، خصوصاً قائد اعظم رحمت اللہ علیہ کی انتھک بصیرت، انتھک ویژن، انتھک محنت کی وجہ سے جو پاکستان آزاد ہوا۔ آزاد ہوتے ہی جو انگریز سرکار کے ملازم تھے وہ ٹرانسفر ہو گئے، کر دیے گئے، پاکستان کے ملازم بن گئے۔ پہلے دن سے ہی ان فوجی افسران نے سیاسی معاملات میں مداخلت شروع کی اور سول معاملات میں مداخلت شروع کر دی۔ بانی پاکستان قائد اعظم رحمت اللہ علیہ، قائد اعظم کی بلند و بالا شخصیت کے پیش نظر کوئی اس وقت کا جنرل اور بیوروکریٹس خواہش رکھنے کے باوجود قائد اعظم رحمت اللہ علیہ کو چیلنج کرنے کی جرت نہیں کر سکتا تھا اور نہ کر سکا جب تک ان کی حیات تھی۔ اور ان کی حیات کے ایک سال کے بعد ہی سے ملک میں ایک افراتفری، ایک انارکی، ایک عدم تحفظ کی صورتحال پیدا ہو گئی۔ بلکہ اگر تاریخ کو ہم باریک بین سے دیکھیں تو پتہ چلے گا قائد اعظم رحمت اللہ علیہ کی حیات مستعار کا ایک سال سیاست دانوں، فوج اور نوکر شاہی، جس کو بیوروکریٹس، ٹیکنوکریٹس اور آرمی بیوروکریٹس اینڈ سول بیوروکریٹس کے درمیان امن و عامہ کی کیفیت میں को मेंटेन करने में गुजर गया, यानी विद इन फ्यू मंथ्स कायद आजम उसी में लगे रहे। यकीनन एक नया नया पाकिस्तान बना था, उसको बेहतर बनाने में यकीनन कायद आजम ने अपनी तवज्जो लगा दी। आजादी के फौरन बाद फौज का किरदार दिफा और सलामती के पेशा वाराना मैदान तक महदूद रखा गया। ये कायद आजम का विजन था और उन उस वक्त के कायदीन का ये विजन था कि उन्होंने फौज का किरदार दिफा यानी सरहदों की हिफाजत और तनसीबात की हिफाजत और मुल्क की दिफा की हिफाजत और मुल्क की सलामती की हिफाजत, ये फौज की जिम्मेदारी थी। सिविल हुकाम अगर मदद के लिए बुलाते तो फौज उनकी मदद करती थी, मगर फौज को नज्म और नस्क नज्म व जब्त की बहाली के लिए इस्तेमाल करने से कई खराबियां 1947 में ही पैदा हो गई थी। फौज का महाजरीन को फसादात की आग से बचाने और उनकी आबादकारी में फाल किरदार था। इस किरदार की वजह से फौजी जोमा ने फौज को मुल्क में निजात दहिंदा के तौर पर शनाख्त देने की कोशिशें शुरू कर दी, और यकीनन उस वक्त हमारी पुलिस उस काबिल नहीं थी। आज तो पॉलिटिसाइज हुई हुई है, लेकिन उस वक्त पुलिस डंडा मार पुलिस थी। यकीनन वो किसी मामले में किसी फसाद को कंट्रोल नहीं कर सकती थी, ये उस वक्त की मजबूरी थी। आई एम टॉकिंग अबाउट 1947 जब कायदे आजम रहमतुल्लाह अलैह हयात थी। तो सवाल ये है कि फौज को उन्होंने भी एक मौके पे बुलाया था कश्मीर में, कश्मीर जो हमारे पाकिस्तान का हिस्सा था, पर कश्मीर जो पाकिस्तानियों के दिल का धड़कन था उसकी हिफाजत के लिए फौज को कायद आजम रहमतुल्लाह अलैह ने बुलाया था। फौज का महाजरीन जो हिंदुस्तान से महाजरीन जो माइग्रेट जो जिन लोगों ने किए थे माइग्रेट करके पाकिस्तान आए थे, यकीनन उस वक्त गुंडागर्दी भी आम हो गया था, यकीनन उस वक्त बलवाई भी महाजरीन के ऊपर हंगामा, महाजरीन के ऊपर यलगार, महाजरीन की अमलाक जान माल इज्जत को तबाह करने की कोशिश कर रहे थे। तो फौज का महाजरीन को फसादात की आग से बचाने के लिए एक किरदार था, उन्होंने कोशिशें की और महाजरीन को बचाने की बचाया भी। और जब 18 अक्टूबर 1948 को गवर्नर जनरल कायद आजम मोहम्मद अली जिन्ना ने फौज के सरबराह को जम्मू कश्मीर में फौजें भेजने का हुक्म दिया, तो फौज ने जम्मू कश्मीर जाने से बहाने करने लगी। उस जमाने में यानी 18 अक्टूबर 1948 की बात है, ये फौजी सरबराह ने हुक्म नहीं माना कायद आजम रहमतुल्लाह अलैह की, और 28 अक्टूबर को फौज के सुप्रीम कमांडर आकन लीक ने लाहौर पहुंचकर उन्हें हुक्म वापस लेने पर आमादा किया। किसको? कायद आजम रहमतुल्लाह अलैह को। क्यों? वो आगे चलकर हम बात करते हैं। कायद आजम के सियासी तदब्बुर के बरअक्स फौजी हिकमत अमली से काम लिया गया, तो हिंदुस्तान ने कश्मीर में अपनी फौज उतार दी। ये भी है 28 अक्टूबर 1948 की बात है कि हिंदुस्तान ने कश्मीर में अपनी फौज उतार दी। फिर अचानक उसी चीफ ऑफ आर्मी स्टाफ जिसने कायद आजम से कहा था कि कश्मीर में हमें फौज भेजने की कोई जरूरत नहीं है, वही अपनी रिपोर्ट में तजवीज की करता है कि अगर फौजी दस्ते कश्मीर न भेजे गए तो पाकिस्तान का नुकसान होगा। ये वही तदब्बुर था ख्वातीनो हजरात जो कायद आजम रहमतुल्लाह अलैह ने देखा था, जिसका इजहार فوجی قیادت سے بہت پہلے سیاسی مدبر قائد اعظم محمد علی جناح نے کیا تھا۔ چنانچہ مئی کے مہینے میں 1948 میں فوجی دستے کشمیر میں اتارے گئے، مگر دیر ہو گئی۔ تاخیر کے باعث ہندوستان کو کامیابی حاصل ہوئی اور پاکستان کو ناکامی حاصل ہوئی، اس لیے کہ پھر اس وقت سے لے کر آج تک کشمیر ایشو بنا ہوا ہے۔ آگے ویڈیو دیکھتے رہیے، تاریخ کے آئینے میں ہم حالات کو آپ کے سامنے رکھتے رہیں گے۔ اپنا، اپنی آزادی کا خیال رکھیے، یاد رکھیے آزادی حاصل کرنے کے لیے جدوجہد کرنی پڑتی ہے، مار پیٹ نہیں۔ یاد رکھیے آزادی کو مینٹین کرنے کے لیے تدبر سے کام لیا جاتا ہے، دنگا فساد پھیلانے سے نہیں۔ یاد رکھیے کہ آزادی بہت مشکل سے آپ کو نصیب ہوئی، اس آزادی کی قدر کیجیے، اپنے لوگوں کی حفاظت کیجیے، اپنے لوگوں کے املاک کو مت ضائع ہونے دیجیے۔ آپ کا اپنا شہر ہے، آپ کے اپنے لوگ ہیں، آپ کا اپنا ملک ہے، آپ کے اپنے تنصیبات ہیں، آپ کی اپنی فوج ہے، آپ کے اپنے سول ادارے ہیں، آپ کی اپنی پولیس ہے۔ آپ تشدد کا جواب تشدد سے دیں گے تو سوائے نقصان کے کچھ نہیں ہوگا۔ پاکستان کو ہم نے اگر مضبوط کرنا ہے تو عوام یعنی سیویلین اور وردی والے مل کر ہی پاکستان کو مضبوط بنا سکتے ہیں، پاکستان کو ترقی دے سکتے ہیں۔ اپنی ترقی کا خیال رکھیے، اپنی آزادی کا خیال رکھیے، ہمارے چینل کا خیال رکھیے۔ السلام علیکم ورحمۃ اللہ۔